यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। संघीय संसद अधिवेशन भोलि शुरू हुँदै अधिवेशन संचालनका लागि सबै तयारी पूरा भएको संसद सचिवालयद्वारा जानकारी। यही साउन 15 गते भित्र चीनबाट थप 32 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोप ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी। नेपालमा आज 1875 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 21 जना को मृत्यु। 2164 जना संक्रमण मुक्त। जनकपुर जयनगर ब्रोडगेज रेलवे संचालनका लागि भोलि परीक्षण संचालन हुने र अफगानिस्तानमा जारी हिंसा रोक्नका लागि अफगान अधिकारी र तालिबान प्रतिनिधि बीच कतारको दोहामा भेटवार्ता। समाचार अब विस्तारमा। सर्वोच्च अदालतको आदेश अनुसार संघीय संसदको अधिवेशन भोलि शुरू हुँदैछ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वर स्थित संसद भवनमा भोलि अपरान्ह 4 बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो। COVID-19 संक्रमणको जोखिम कायमै रहेका बेला शुरू हुन लागेको अधिवेशन संचालनका लागि स्वास्थ्य मापदण्डको पालना लगायतका व्यवस्था सहित सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य श्याम कुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कार्यवाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज भएको पार्टी पदाधिकारी सहितको छलफलपछि केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 का सभापति बालकृष्ण बस्नेत लगायतका व्यक्तिहरूसँग 24 घण्टाभित्र स्पष्टीकरण लिई 3 दिनभित्र कार्यवाहीको टुंगो लगाउन सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिनुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। सत्तारूढ़ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि दिउँसो 2 बजे बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसका सांसद डीला संग्रौलाले जानकारी दिनुभयो। नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान 11 बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। पर्सी बिहान 11 बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न र विधान अधिवेशनको तयारीका लागि बैठक आयोजना गरिएको र त्यसमा नेपाल पक्षका नेतालाई समेत डाकिएको तामाङले बताउनुभयो। एमाले यही साउन 25 देखि 27 गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल बीच छलफल भएको छ। नेपाल निवास कोटेश्वरमा आज भएको छलफलमा 5 दलीय गठबन्धनका विषयमा 2 नेता बीच छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जासपाका अध्यक्ष महन्त ठाकुर पक्षका नेताहरू बीच आज भेटवार्ता भएको छ। भक्तपुरको बालकोट स्थित ओली निवासमा आज भएको भेटवार्तामा सहकार जारी राख्ने तथा केही दिनमै थप राजनीतिक छलफल गर्ने विषयमा कुराकानी भएको जसपा नेता शरद सिंह भण्डारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलो पटक जसपा अध्यक्ष ठाकुर समूहले ओलीसँग भेटवार्ता गरेको हो। करिब 2 घण्टा भएको छलफलमा बदलिएको परिस्थिति अनुसारको भावी रणनीति तय गर्ने सम्बन्धमा नेताहरू बीच द्विपक्षीय सहमति भएको अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताउनुभयो। नेकपा एमालेका नेताहरूले 10 बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल शुरू गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका केही नेता बीच सिंहदरबारमा आज भएको छलफलमा सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको संसदीय दलका उपनेता सुभाष नेमाङले जानकारी दिनुभयो। पार्टी सचिव गोकर्ण विष्टले नयाँ सहमतिका आधारमा पार्टी एकता बचाउनका लागि छलफल गरिएको बताउनुभयो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित कार्यदलले गत असार 27 गते गरेको 10 बुँदे सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ। सरकारले चीनबाट यही सावन 15 गते भित्र 32 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोप ल्याउने भएको छ। चीनसँग खरिद गरिएको भेरोसेल खोप नेपाल वायु सेवा निगमको वाइड बडी जहाजबाट नियमित 4 उडान मार्फत यही सावन 15 गते भित्र ल्याउन लागि मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
आउने छन्, दैनिक रूपमै आउँछन्। केही दिनसम्म त्यो भेरोसेलको खोपहरू आउँछन् भने त्यसभन्दा पछि हामीसँग कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतीक्षामा रहनुभएका व्यक्तिहरूलाई हुने खालको कोभिसिल्ड सँगै मिल्दोजुलो खोप चाहिँ आउने गरी हामीले अहिले तय गरेका छौँ। यी खोपहरू हामी कहाँ धेरै मात्रामा खोपहरू हामीसँग साउनको 15 गतेसम्मै आइपुग्छन्। हाम्रा खोप अभियानहरू अगाडि बढ्छन् र अरू थप खोपहरू त्यसभन्दा पछि पनि लगातार आउँछन्। निरन्तर खोप अभियानहरू निरन्तर हुन्छन्।
सहप्रवक्ता डाक्टर अधिकारीले कोभिसिल्डको पहिलो मात्रा लगाएका 65 वर्ष माथिका ज्येष्ठ नागरिकलाई केही दिनभित्र दोस्रो मात्रा लगाइने बताउनुभयो।
कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतीक्षा सूचीमा 14 लाखको हाराहारी व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूका लागि खोप हामीले 16 लाख खोप जतिको व्यवस्था भइसकेको छ। त्यो खोपहरू केही हप्ताभित्रैमा, 1-2 हप्ताभित्रैमा आइपुग्छ र हामीले उहाँहरूलाई खोप लगाउँछौँ।
उहाँले कोभिसिल्डको दोस्रो मात्राका रूपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाइने बताउनुभयो। जापान सरकारले नेपाललाई कोभ्याक्स मार्फत 16 लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ। कोभिसिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी तथा एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा देशभरबाट थप 2164 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म 6,30,407 जना संक्रमित मुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोना मुक्त हुने दर 94.7% रहेको छ। त्यस्तै थप 1,875 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 10,066 नमूनाको परीक्षण गर्दा 1,875 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी संक्रमणका कारण आज थप 21 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,527 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गर्नेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ हैन।
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले कोविड 19 अप्ठ्यारोमा परेका यातायात क्षेत्रलाई उकास्ने खालको कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासंघका पदाधिकारीले कोरोना खोप लगाउने व्यवस्था सहज बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेका थिए। प्रदेश नम्बर दुईका प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा संचार मन्त्री भरत कुमार शाहलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गर्नुभएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख झाले मधेस भवनमा आयोजित समारोहमा शपथ गराउनु भएको हो। समारोहमा मुख्यमन्त्री राउतले नवनियुक्त आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रूबी कुमारी कर्णलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजीनामा गर्नुभएको थियो। जनकपुर जयनगर ब्रोडगेज रेलवे सञ्चालनका लागि भोलि परीक्षण सञ्चालन हुने भएको छ। जनकपुर धामको कुर्थादेखि भारतको जयनगरसम्म इण्डियन रेलवेका चालक दल तथा अन्य प्राविधिकहरूले भारतीय रेलबाट नै रेलवे लीगको भौतिक अवस्थाको परीक्षण गर्ने कार्यक्रम रहेको नेपाल रेल विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो। रेल लीगको परीक्षण हुने भएकाले भोलि बिहान 10 बजेदेखि साँझ 4 बजेसम्म रेलवे लीगमा नआउन सर्वसाधारणमा आग्रह गरिएको इन्जिनियर ओझाले बताउनुभयो। भोलि परीक्षण गरेपछि नेपाल सरकारले खरीद गरेका 2 रेल सञ्चालन गर्न मिल्ने रेल विभागले जनाएको छ। साउने संक्रान्तिको संस्कृतिका रूपमा रहेको लुतो फाल्ने चलन हराउँदै जान थालेको छ। पश्चिमा संस्कृतिको प्रभाव र संस्कृतिको पुस्ता हस्तान्तरण हुन नसक्दा मौलिक संस्कृति लोप हुन थालेको भन्दै यसको संरक्षण र सम्वर्धनमा राज्यले विशेष पहल गर्नुपर्ने सरोकारवालाको भनाई छ। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
दिनमा परिवार र आफन्त जम्मा भएर मिठो मसिनो खाने र साझा घर घरमा लुतो फाल्ने परम्परा साउने संक्रान्तिमा छ। हिलो मैलोले लाग्ने छाला सम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने प्रचलन पुरानो संस्कृति मध्येको एक हो। तर पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै जान थालेको छ। तनहुँको भीमाद नगरपालिका भागरका स्थानीय कमल कणे,
हामी आधुनिक सभ्यतातिर गयौं र पश्चिमी सभ्यताले छिचो मिचो गरेको अवस्था देखा पर्छ। लोकल त्योरी मगर अमिलो थिचेर लगाउनु पर्ने, मेहन्दी लगाउने होइन।
अघिल्लो पुस्ताबाट यस्ता संस्कार र संस्कृतिहरू नयाँ पुस्तामा हस्तान्तरण नहुनु पनि यसको मुख्य कारण भएको संचारकर्मी सावित्रा कोइरेलाको बुझाइ छ।
प्रविधि विकास हुनुलाई चाहिँ सकारात्मक रूपमा लिँदा लिँदै लोप हुँदै गइरहेको छ संस्कृति। तिउरी लगाउनु पर्छ, स्वास्थ्यका दृष्टिकोणबाट पनि फाइदा हुन्छ, अनि लुतो पनि यसरी फाल्नुपर्छ है भनेर चाहिँ हामीले पुस्तालाई सिकाउनु पर्छ।
पहाडी भेगमा कुरिलो, घाँसीगारे, कुकर डाइनो, भलायो, हाँडे उन्यौ, पानी सरो, पानी अमला जस्ता वनस्पति जम्मा गरेर आँगनमा आगो बाल्ने प्रचलन छ। कण्डारक नामको राक्षसको पूजा गरेर चारै दिशातर्फ अगुल्टो फालिने साउने संक्रान्तिको एउटा मौलिक परम्परा हो। यसरी मौलिक रूपमा मनाइँदै आएका संस्कार र संस्कृतिको जगेर्ना गर्न राज्य र सम्बन्धित निकायले विशेष जोड़ दिनुपर्ने संस्कृतिविद अर्जुन न्यौपानेले बताउनुभयो।
राज्यको पनि स्थिति अहिले चासो र वास्तवको विषय भएको छैन। सरकार पक्षबाट अलिकति सपोर्ट भइदिएन भने पनि धेरै गाह्रो हुँदो रहेछ।
देशभित्रका कुनै पनि सम्प्रदायले मान्दै आइरहेको संस्कृति उक्त मुलुकको सम्पत्तिका रूपमा रहन्छ। भाषा, संस्कार र परम्परालाई जोगाउन राज्यको दायित्व पनि गहन हुने भएकाले संस्कृति संरक्षणका लागि गम्भीर बन्नै पर्छ। अशोक विश्वकर्मा, रेडियो नेपाल तनहुँ।
यस वर्षको मनसूनमा हालसम्म विभिन्न 8 जलविद्युत आयोजनामा क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय माताहतको विद्युत विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढ़ी पहिरोका कारण क्षति पुगेको जनाइएको छ। यसैबीच स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानले बाढ़ी पहिरोका कारण क्षति पुगेका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। नेपालमा कमैया मुक्ति घोषणा गरेको 22 वर्ष बितेको छ। विक्रम सम्मत 2057 साल सावन 2 गते आजैका दिन तत्कालीन सरकारले बाँके, पर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेका कमैया प्रथालाई अन्त गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो। मुक्त घोषणाका 22 वर्ष बित्दा पनि अझै करिब 27,000 कमैया परिवार पुनर्स्थापना हुन बाँकी रहेको मुक्त कमैया युवा सञ्जालका केन्द्रीय सचिव चन्द्र प्रकाश चौधरीले जानकारी दिनुभयो। पुनर्स्थापनाको उचित व्यवस्था नभएकाले मुक्ति दिवसलाई मुक्त कमैयाले आन्दोलनकै रूपमा मनाउँदै आएको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा जारी हिंसा रोक्नका लागि अफगान अधिकारी र तालिबान प्रतिनिधि बीच कतारको दोहामा भेटवार्ता शुरू भएको छ। अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि तालिबानले आफ्नो नियन्त्रण बढ़ाएसँगै कतारको राजधानी दोहामा सरकारी पक्ष र तालिबान प्रतिनिधि बीच महिनौदेखि समय समयमा छलफल हुने गरे पनि कुनै ठोस निर्णय हुन सकेको छैन। आजको भेटमा दुवै पक्षका उच्च अधिकारीहरू संलग्न रहेकाले वार्ताबाट केही निष्कर्ष निस्किने आशा व्यक्त गरिएको छ। करिब 12 वर्षदेखि अफगानिस्तानमा विदेशी सेना खटिएपछि शुरू भएको हिंसामा परि लाखौं मानिसले ज्यान गुमाइसकेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालमा कोविड 19 बारेमा प्रवाह भइरहेका गलत जानकारीहरूले मानिसको ज्यान लिइरहेको बताउनु भएको छ। फेसबुक जस्ता सामाजिक सञ्जालको महामारीमा देखिएको असहयोगी भूमिकाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाब दिँदै बाइडेनले कोविडको खोप र पूरै महामारीबारे त्यस्ता साइडले फैलाएको भ्रमले मानिसहरू पीड़ित भइरहेको बताउनुभयो। फेसबुकले सार्वजनिक स्वास्थ्यको सुरक्षामा कठोर भएर लागिरहेको र सकेसम्म त्यस्ता गलत जानकारीलाई निरुत्साहित गरिरहेको बताइएको छ। खास गरी फेसबुक जस्ता सामाजिक सञ्जालमा सञ्जाल प्रयोगकर्ताहरूले कोरोना विरूद्धको खोप लगाउन नहुने भन्दै विभिन्न भ्रम फैलाएर मानिसहरूलाई खोप नलगाउन उक्साएको बताइएको छ। बेल्जियमको राजधानी ब्रसेल्समा कागज पत्र नभएका करिब 400 जति आप्रवासीहरूले स्थायी बसोबासको माग गर्दै भोक हड़ताल शुरू गरेका छन्। लामो समयदेखि बेल्जियममा बस्दै आएका उनीहरूले कानूनी रूपमा बसोबासको अनुमति माग गरेका हुन्। स्थायी बसोबासको अनुमति नपाएसम्म कानूनी रूपमा उनीहरूले काम समेत गर्न नपाउने त्यहाँको प्रावधान रहेको छ। पश्चिम युरोपमा आएका बाढ़ीहरूबाट जीवितै मानिसहरूको उद्धार गर्न उद्धारकर्ताहरू डटेर लागिरहेका छन्। भारी वर्षापछि जर्मनी र बेल्जियममा आएको बाढ़ीमा अझै सयौं मानिस हराइरहेका छन्। स्विजरल्याण्ड, लक्जमबर्ग र नेदरल्याण्डस लगायत पश्चिम युरोपका विभिन्न ठाउँमा बाढ़ीले 150 जनाको मृत्यु भइसकेको छ। मृतकहरूको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकहरूको न्यूनतम पारिश्रमिक साउन 1 गतेबाट कार्यान्वयनमा आएको छ। सरकारले चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक 15,000 पुर्याएर साउनदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। अब श्रमिकले आधारभूत पारिश्रमिक बापत 9,385 र महँगी भत्ता बापत 5,615 गरी मासिक 15,000 पारिश्रमिक पाउनेछन्। दैनिक जालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक 361 र महँगी भत्ता 216 गरी प्रतिदिन 577 रूपियाँ दैनिक जालादारीहरूले पाउनेछन्। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक 13,450 रूपियाँ रहेको थियो। यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक समेत तोकेको छ। श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक 12,081 रूपियाँ तोकिएको हो। सिंगटी खोला जलविद्युत आयोजनाबाट उत्पादित 25 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। दोलखामा निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट साउन 1 गते शुक्रबारदेखि नियमित विद्युत उत्पादन शुरू भएको हो। शुक्रबार रातिदेखि 23 मेगावाट विद्युत नियमित उत्पादन भएको सिंगटी हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीले जानकारी दिनुभयो। 15 दिनसम्म नियमित उत्पादन गर्दा कुनै समस्या नआएमा साउन 15 गते पछि नेपाल विद्युत प्राधिकरणले आयोजनालाई विद्युत बापतको भुक्तानी गर्न शुरू गर्नेछ। यो साता नेपाली शेयर बजारको बजार पूँजीकरण 81 अर्ब रूपियाँले वृद्धि भएको छ। गत साताको अन्त्यमा बजार पूँजीकरण 39 खर्ब 29 अर्ब रुपियाँ रहेकोमा यो साता कुल बजार पूँजीकरण वृद्धि भई 40 खर्ब 10 अर्ब पुगेको हो। यो साता बजारको कारोबार सूचक नेप्से 2% वृद्धि भएको छ। गत साता 2825.10 बिन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता 58.28 अङ्क अर्थात 2.06% बढेर 2883.38 बिन्दुमा पुगेको छ। यस साता नेप्से परिसूचक सँगै बजारको कारोबार रकममा पनि सुधार भएको छ। गत साता 23 अर्ब 26 करोड़ रुपियाँ बराबरको शेयरको किनबेच भएको बजारमा यो साता 3,51,000 पटकको कारोबारमा 37 अर्ब 38 करोड़ रुपियाँ बराबरका 17,31,00,000 किता शेयरहरू किनबेच भएका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्म भैरवा भन्सार कार्यालयले 112.54% राजस्व असुली गरेको जनाएको छ। यो राजस्व संकलन गत आर्थिक वर्षको लक्ष्य भन्दा 12.54% बढ़ी भएको भन्सार कार्यालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2077-78 भन्सार कार्यालयले 1,12,00,000,000 राजस्व असुली गरेको थियो। आर्थिक वर्ष 2077-78 लागि सो कार्यालयका लागि 79,66,00,000,000 राजस्व असुलीको लक्ष्य तोकिएको थियो।
आर्थिक समाचार पछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन असोज 3 गतेबाट शुरू गर्ने निर्णय गरेसँगै त्यसको तयारीका लागि क्लबहरू जुट्न थालेका छन्। क्लबहरूले खेलाड़ी अनुबन्धन र तयारीका हिसाबले हतारिन थालेका हुन्। गत फागुनमा सम्पन्न शहीद स्मारक बी डिभिजन लीगबाट च्याम्पियनशीप बन्दै पहिलो पटक एमा उक्लिएको सातौं बाटो युथ क्लबले आफ्नो साख जोगाउन धमाधम खेलाड़ी अनुबन्धन गरिरहेको छ। 2057 सालमा स्थापना भएको क्लबले 2058 सालमा डी डिभिजन र 2060 सालमा सी डिभिजन खेलेको सातौं बाटोले 2068 साल यता बी डिभिजन लीगमा प्रतिस्पर्धा गर्दै आएकोमा अघिल्लो सिजन बी डिभिजनमा च्याम्पियन बनेसँगै यसपटक मौका पाएको छ। क्लब ए डिभिजनमा आफूलाई प्रमाणित गर्ने प्रयासरत छ। टोकियो ओलम्पिकमा आयोजकले कोविड 19 संक्रमणको जोखिम कम गर्न ओलम्पिकमा आउने सबै खेलाड़ी र पदाधिकारीका लागि प्ले बुक जारी गरेको छ। जुलाई 23 बाट शुरू हुने ओलम्पिकका लागि खेलाड़ी पदाधिकारी र जापानी जनताको समेत स्वास्थ्यलाई मध्यनजर गर्दै मापदण्डको प्ले बुक जारी गरिएको आयोजकले जनाएको छ। इन्टरनेशनल ओलम्पिक कमिटी, इन्टरनेशनल पारा ओलम्पिक कमिटी, टोकियो ओलम्पिक आयोजक कमिटी, टोकियो महानगर र जापान सरकारले स्वास्थ्य र खेल क्षेत्रका विज्ञहरूसँगको परामर्शमा यो प्ले बुक बनाएको जनाएको छ। प्ले बुकको नियम सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। ओलम्पिकमा 11,000 हाराहारी खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन् भने कुल 41,000 जना जापान पुग्ने अनुमान गरिएको छ। ओलम्पिकको आयोजक कमिटिले सबैलाई तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेको छ। जापानका ओलम्पिक मन्त्री मारुकावा तामायोले खाँदा पिउँदा ट्रेनिङ गर्दा प्रतिस्पर्धा गर्दा या सुत्दाको समय बाहेक सबै समयमा फेस मास्क लगाएर आफू र अरूलाई सुरक्षित राख्नुपर्ने बताउनुभयो। यी नियमहरू यात्रासँगै शुरू हुनेछ भने जापान रहँदा र स्वदेश फर्कदासम्म लागू गर्नुपर्नेछ।
अब मौसम। मनसूनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले मनसून सक्रिय रहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1 बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 17.3 मिलिमिटर। काठमाण्डुको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 8.8 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25.3 डिग्री सेल्सियस र वर्षा फाटफूट रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। संघीय संसद अधिवेशन भोलि शुरू हुँदै अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको संसद सचिवालयद्वारा जानकारी। यही साउन 15 गते भित्र चीनबाट थप 32 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोप ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी। नेपालमा आज 1875 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित 21 जनाको मृत्यु, 2164 जना संक्रमण मुक्त। जनकपुर जयनगर ब्रोडगेज रेलवे सञ्चालनका लागि भोलि परीक्षण सञ्चालन हुने र अफगानिस्तानमा जारी हिंसा रोक्नका लागि अफगान अधिकारी र तालिबान प्रतिनिधि बीच कतारको दोहामा भेटवार्ता। यसका साथै साँझ 7 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।